نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. چلتے ہیں آج کا ہمارا ٹارگٹ. تھوڑا سا سمجھ لیجئے کہ سورۃ الانعام میں پچھلی قوموں پر عذاب آنے کی وجوہات ہیں. سورۃ الانعام اور سورۃ الاعراف کو اگر ایک ساتھ جمع کر کے دیکھیں تو اس میں بہت زیادہ ہمارے لیے سبق ہیں. لیکن ساری بات کا خلاصہ کیا ہے کہ جب کسی جگہ کے لوگ اللہ کے حکموں کے خلاف جینے لگتے ہیں کچھ عرصہ تو اللہ تعالیٰ ان کو مہلت دیتا ہے, وہ خوب ترقی کرتے ہوئے دکھتے ہیں, جوش و خروش سے جیتے ہیں, لیکن بعد میں پھر جب اللہ تعالیٰ ان کو پکڑتے ہیں تو اس وقت ان کا کیا حال ہوتا ہے, آئیے دیکھیے. بہت ہی زیادہ سوچنے اور غور و فکر کرنے والی آیات ہیں. ترجمہ پہلے دیکھیں گے. وَلَقَدْ أَرْسَلْنَا إِلَىٰ أُمَمٍ مِّن قَبْلِكَ فَأَخَذْنَاهُمْ بِالْبَأْسَاءِ وَالضَّرَّاءِ لَعَلَّهُمْ يَتَضَرَّعُونَ. آپ سے پہلے بھی بہت سی قوموں کی طرف ہم نے رسول بھیجے, ان قوموں کو مصائب اور علام میں مبتلا کیا تاکہ وہ عاجزی کے ساتھ ہمارے سامنے جھک جائیں, بس جب ہماری طرف سے ان پر سختی آئی تو کیوں نہ انہوں نے عاجزی اختیار کی, مگر ان کے دل تو اور بھی سخت ہو گئے اور شیطان نے ان کو اطمینان دلا دیا کہ جو کچھ تم کر رہے ہو خوب کر رہے ہو. یہاں میں ایک بات جو کل کسی نے شیئر کی تھی وہ شیئر کر دیتی ہوں. جیسا کہ آپ نے خبروں میں سنا ہوگا کہ پاکستان میں ایک لو کا اثر چل رہا ہے اور جس سے کئی لوگ مارے گئے, تو کل ایک سسٹر نے درس میں شیئر کیا تھا کہ کسی نے اس کے جواب میں ایک میسج عام کیا ہے واٹس ایپ پہ کہ فلاں کلمہ اتنی دفعہ بیٹھ کر سارے پڑھیں, اس سے یہ مسئلہ حل ہو جائے گا. تو اس پہ ہم نے شام کے درس میں بھی تھوڑا سا ڈسکشن کیا تھا, لیکن شاید آپ لوگوں نے نہ سنا ہو. آپ بتائیے کہ اگر اس طرح کے وظائف کرنے سے مسائل کا حل ہوتا, مصائب ٹل جاتے, تو غزوہ احد میں اللہ کے نبی اسی طرح کے کام کرتے. اس طرح کی چیزوں پہ شیطان ہمیں کیوں ڈالتا ہے؟ تاکہ ہم اپنا محاسبہ نہ کر سکے, ہم اس وجہ کو نہ ڈھونڈے. کل شام کا جن لوگوں نے درس سنا اس کا سارا ٹاپک ہی کیا تھا, ہمارے اوپر جو بھی تکلیفیں آتی ہیں ہمارے گناہوں کی وجہ سے آتی ہیں, تو استغفار کی اہمیت دیکھی تھی. تو جب یہاں دل سختی کی بات کی تو وہ یہی ہے, لوگ 100 دفعہ آیت کریمہ پڑھ لیں یا 100 دفعہ کو یا اسلام کا ورد کر لیں گے, اس کے بعد کیا ہوگا؟ پھر انہی کاموں میں لگ جائیں گے جو کر رہے تھے. حالانکہ اللہ کا قانون یہ ہے کہ جو بھی مصیبت آتی ہے انسان کے گناہوں کی وجہ سے آتی ہے, پھر اللہ تعالیٰ اس کے بعد انسان کو توڑتے ہیں. تو اس طرح کے تھوڑے بہت نیکی کے کام کر کے لوگ مطمئن ہوتے ہیں, جس کی وجہ سے آپ نے دیکھا کہ شیطان ان کو تسلیاں دیتا ہے, تم خوب کر رہے ہو, اچھا کر رہے ہو. ایسے وقت میں کیا کیا جائے؟ پہلی بات ہے کہ آپ اور میں فتویٰ نہیں دے سکتے کہ یہ عذاب ہے یا آزمائش ہے. اللہ کے نبیوں کا یہ کام ہوتا تھا کسی بھی چیز کو عذاب کہنا یا نہ کہنا. دوسری بات ہے جو کرنے کا کام ہے وہ ایسے وقت میں محاسبہ کرنا ہے کہ 70 ماہوں سے زیادہ پیار کرنے والی ذات رمضان کے مہینے میں لوگوں کے اوپر ایسا کیوں کر رہی ہے. پھر اگلی بات ہے کہ شاید وہ لوگ جن پہ ہم ترس کھا رہے ہیں کہ مارے گئے مر گئے, کیا وہ ہماری نظر میں مظلوم ہے؟ لیکن شاید اللہ نے ان کو روزے کی حالت میں مار کر ان کے کئی گناہوں کو مار دیا, ختم کر دیا. تو لہٰذا ہمیشہ آپٹمسٹک ہوتے ہوئے اپنا پارٹ ادا کیجئے. اس کے بعد اب اللہ سبحانہ تعالیٰ کا قانون امحال ہے. لفظ امحال مشکل لگے تو مہلت کا ہے کہ اللہ تعالیٰ کرتا کیا. آج اس کی روشنی میں ہم پورا قانون ادھر ہی سمجھ لیتے ہیں, کیونکہ اب یہ بات آگے سورۃ الانعام, سورۃ الاعراف, پھر آگے جتنی بھی مکی صورتیں ہیں اس میں آپ کو اور مجھے ملے گی. پہلے ہم آیات کو اکٹھا پڑھ لیں گے. فلما نسوا ما ذکروا به فتحنا علیہم ابواب کل شیء. پھر جب انہوں نے اس نصیحت کو جو ان کو کی گئی تھی بھلا دیا, تو ہم نے ہر طرح کی خوشحالیوں کے دروازے ان کے لیے کھول دیے, یہاں تک کہ جب وہ ان بخششوں میں سے جو ان کو عطا کی گئی تھی خوب مگن ہو گئے, یعنی جو اللہ کی دیوی نعمتیں تھیں دولت مال کھانے پینے, جب اس میں خوب مگن ہو گئے تو اچانک ہم نے ان کو پکڑ لیا. اب حال یہ تھا کہ وہ ہر خیر سے مایوس تھے. اس طرح ان لوگوں کی جڑ کاٹ دی گئی جنہوں نے ظلم کیا تھا. اور بات یہ ہے کہ والحمدللہ رب العالمین, ساری تعریفیں اس رب العالمین کے لیے ہے کہ اس نے ان کی جڑ کاٹ دی. اور آگے اللہ تعالیٰ اپنے نبی کے ناطے سے کہتے ہیں قل ارائیتم ان اخذ اللہ سمعکم وابصارکم. اے نبی ان سے کہو, کن سے کہو؟ جو لوگ آج مستیوں میں پڑے ہوئے ہیں ان سے کہو, کیا کبھی تم نے یہ بھی سوچا اگر اللہ تمہاری بینائی اور سماعت تم سے چھین لے اور تمہارے دلوں پر مہر کر دے, تو اللہ کے سوا اور کون سا خدا ہے جو یہ قوتیں تمہیں واپس دلا سکتا ہو؟ دیکھو کس طرح ہم بار بار اپنی نشانی ان کے سامنے پیش کرتے ہیں, پھر یہ کس طرح سے اسے نظر چرا جاتے ہیں. کہو کبھی تم نے سوچا کہ اگر اللہ کی طرف سے اچانک یا اعلانیہ تم پر عذاب آ جائے تو کیا ظالم لوگوں کے سوا کوئی اور ہلاک ہوگا؟ ہم جو رسول بھیجتے ہیں اسی لیے تو بھیجتے ہیں کہ وہ نیک کردار لوگوں کے لیے خوشخبری دینے والے اور بد کرداروں کے لیے ڈرانے والے ہوں، پھر جو لوگ ان کی بات مان لیں اور اپنے طرز عمل کی اصلاح کریں۔ اس کو ہائی لائٹ کیجیے گا، فمن آمن و اصلح، جو بات مان لے، ایمان لے آئے، پھر اصلاح کر لے، فلا خوف علیہم ولا هم یحزنون، پھر وہ لوگ کسی خوف اور کسی رنج میں نہیں ہوں گے۔ یاد رکھیے کہ ایمان اور عمل صالح ساتھ ساتھ چلتے ہیں، جتنا ایمان بڑھے گا اتنا عمل صالح ہوگا۔ اس کے برعکس والذین کذبوا بآیاتنا، اور جو لوگ ہماری آیات کو جھٹلائیں وہ اپنی نافرمانیوں کی پاداش میں سزا بھگت کر رہیں گے۔ یہاں آپ دیکھیے کہ اللہ سبحانہ تعالیٰ نے یہ بات رکھا، تو سمجھ لیجئے ہمارا ایک خیال ہے کہ جب اللہ تعالیٰ ناراض ہوتا ہے تو نعمتیں چھین لیتا ہے، اور جب خوش ہوتا ہے تو بہت دیتا ہے۔ یہ ایک کامن بلیف بنتا جا رہا ہے آج کے دور میں امت مسلمہ کا بھی۔ اپنے بچوں کو بھی ماں کہتی ہے، بیٹا نماز پڑھو پھر بہت عیز آئیں گے، بیٹا نماز پڑھ لو پھر اللہ تعالیٰ تمہیں یہ چیز دیں گے۔ یاد رکھیے یہ ان کو میٹیریلسٹک بنانا ہے، یہ سوچ کو پروموٹ کرنا ہے کہ جب تم عبادت کرو گے اس سے دنیا کی نعمتیں ملیں گی، حالانکہ یہ سراسر مشرکانہ عقائد ہے۔ مشرکین کلچر کو دیکھ لیجئے، وہ کہتے ہیں ہماری دیویاں ہم پہ راضی ہوتی ہیں تو ہمیں بارشیں دیتی ہیں، ہماری دیویاں ہم پہ خوش ہوتی ہیں تو دولت بانٹتی ہیں۔ حالانکہ اللہ سبحانہ تعالیٰ کا قانون جو ہم نے ان آیتوں میں پڑھا اس کو سمجھ لیجئے گا کہ اللہ تعالیٰ ایسا بالکل نہیں کرتے۔ عذاب کی پہلی قسط نعمتوں کی صورت میں آتی ہے، فراوانیوں کی صورت میں آتی ہے، پھر جب لوگ ان نعمتوں کو پا کر نعمتیں دینے والے کو بھول جاتے ہیں۔ سوچیے کوئی بھی نعمت، اب اس میں اب کسی کی بھی سوچ لیں، اور بہت ہی بہتر ہے کہ ہم اپنے اوپر ان چیزوں کو لیں تاکہ ہمیں اپنی اصلاح کی توفیق ملے۔ جب کوئی نعمت ملتی ہے نا تو اصل میں یہ اللہ کی طرف سے آزمائش کا آغاز ہوتا ہے۔ جب وہ نعمت ملے اس نعمت کو پا کر اگر اچھے کام کرتے ہیں، اللہ کی رضا کے ساتھ چلتے جیتے ہیں، اللہ تعالیٰ اس نعمت کو بڑھاتا جاتا ہے، پھر وہ نعمت انعام بن جاتی ہے۔ لیکن فلما نسوا ما ذکروا به، جب نعمت کو پا کر بھول جائیں تو پھر اللہ تعالیٰ اس کے بعد جب وہ خوب مستی میں، جب بالکل وہ اس کے اندر ڈرنک ہو چکے ہیں یا اس نعمت کو پانے لینے میں وہ ایک کریو کی حد تک غصے میں کریزی ہو جاتے ہیں دولت کے لیے، تو اچانک پھر اللہ تعالیٰ پکڑتا ہے۔ وہ اچانک کسی بیماری کی صورت میں ہو سکتا ہے، وہ کسی آگ لگنے کی صورت میں ہو سکتا ہے، کسی کی موت کی صورت میں ہو سکتا ہے۔ اولاد کی نعمت ہے تو اولاد چلی جائے گی، مال کی تو مال کی۔ اب جب ہوش آتی ہے تو کہتے ہو ہو ہم آزمائے گئے، اللہ تعالیٰ کہتے ہیں یہ آزمائش نہیں ہے، آزمائش اس سے پہلے کی تھی۔ دیکھیے ہم میں سے کتنے لوگ ہیں جو اپنی نعمتوں کو آزمائش سمجھتے ہیں۔ بس اگر کسی کو بچہ ہو، کسی کے گھر بچہ ہو اور ہم جا کے اسے کہیں کہ اچھا اللہ تعالیٰ آپ کو اس آزمائش میں پورا اتارے، تو وہ مائنڈ کرے گا؟ ہم میں سے کتنے لوگ سوچتے ہیں کہ ہر بچہ امتحان کا ایک پرچہ ہے، ہماری ہر نعمت امتحان کا پرچہ ہے۔ اللہ نے شکل اچھی دی، امتحان ہے کہ اس شکل کو پا کر تم دنیا کو سجا کے دکھاتے ہو، ماڈل بنتے ہو دوسروں کے ساتھ، ہو یا اس شکل کو اللہ کے آگے رکھتے ہو۔ اسی طرح دنیا کی ہر نعمت جو ہمارے لیے ہے اس کو پا کر رب کو یاد کرنا ہے۔ پھر اس کے برعکس آپ دیکھیے کہ جن چیزوں میں ساری زندگی لگ جائے، موت کی صورت میں قبر میں پھر بھی تنہا بھیجے جاتے ہیں، مبلسون۔ امیجن کیجئے اللہ سب کو مبارک کرے، ان کے گھر، کپڑے، کھانے پینے، لیکن جو کچھ اس وقت میرے پاس ہے، مائی بلونگنگس، میرے کپڑے، میرے جوتے، میرے پرس، میرا گھر، میرا کراکری، جو کچھ ہے، کیا میں سب کو برت چکی؟ کیا جو کچھ ہے وہ استعمال بھی کرتی ہوں کہ دیکھ دیکھ کے بتوں کی طرح ان کو سجایا ہوا اور الماری کھول کے دیکھی اور رکھا اور بند کر دیا اور چیزوں کو سجا دیا، اور اس سے پہلے کہ میں وہ پوری چیزیں استعمال کروں اس کو بند کر دیا جائے؟ کس کو؟ میری زندگی کی کتاب کو۔ کتنے لوگ ہیں جب دنیا سے جاتے ہیں تو بعد میں ان کے لوگ ان کی چیزوں کو سینے سے لگائے رکھتے ہیں، کیا سوچ کر کہ ان کی یادیں ہیں؟ حالانکہ آپ یاد کریے کہ جب کسی کی یادیں قائم رکھیں گے تو اس کی یاد کبھی نہیں بھولے گی۔ ایک مومن تو اپنی چھوٹی سی چیز کو بھی صدقہ جاریہ بنا لے گا، وہ تو یہ سوچے گا کہ اللہ کی یہ دیوی نعمت ہے، میں خود استعمال کروں۔ لیکن جب ہم انہی کو بناتے ہیں، قبر میں کیا جاتا ہے ساتھ؟ اب میں جب 2-3 سال پہلے سنگاپور گئی تو مجھے ایک حقیقت کی خبر ہوئی۔ ہم کہیں تھے تو وہاں سامنے کو فیونرل تھا، کوئی چائنیز یا کوئی اس طرح سے نان مسلم لوگ تھے، تو جو ہماری ہوسٹ تھی تو انہوں نے مجھے ونڈو سے دکھایا کہ یہ کیا ہو رہا ہے۔ ایک ہٹ سی بنا کر کچھ لوگ کرسیاں میز ڈال کر بیٹھے ہوئے تھے۔ جو بات کا خلاصہ نکلا وہ کیا تھا کہ کسی کی ڈیتھ ہوئی ہے اور ان کے کلچر میں کیا ہے کہ جب کوئی فوت ہوتا ہے 8 دن تک کسی طرح کسی بھی گھروں کے بیچ میں کھلی جگہ لے کر ایک کیمپ کرتے ہیں، اس کی ڈیڈ باڈی کو اندر رکھتے ہیں اور باہر کرسیاں میز ہوتی ہیں، ان کے رشتے دار دوست شام کو آتے ہیں، خوب جا کے ایک دفعہ قبر نہیں ابھی ڈیڈ باڈی سامنے ہوتی ہے، پھر پھول رکھتے ہیں، बाहर आकर बातें करते हैं, खाते पीते हैं, फिर क्या होगा जब उनके ख्याल में सब आ चुके हैं अपने स्केड्यूल के मुताबिक, फिर उसको जलाते हैं। कैसे जलाते हैं? जिंदगी में जो चीज़ किसी को पसंद होती है, अभी गौर कीजिएगा, मिसाल है आपको मर्सिडीज गाड़ी पसंद है, मर्सिडीज गाड़ी भी ली, इसी तरह उस मुल्क में कागज़ की बनी हुई चीज़ों का रिवाज है। सेम मिसाल iPhone 6 बना है ना, तो इसी तरह का एक डमी iPhone 6 में भी $3-4 का वो भी मिलता है। जिस शख्स को जो चीज़ पसंद होती है ना, एक तो वो ओरिजिनल चीज़ खरीदता है, फिर दूसरी उसी की डमी खरीद के अपने घर के अंदर किसी भी बैकयार्ड में या नीचे रख देता है। इसके बाद होता क्या कि जब वो मरता है तो लोग क्या करते हैं, उनका मिथ है ये कि वो उसको आग लगाने से पहले उसकी वो कागज की बनी हुई चीजों को आग लगाते हैं। यानी यहाँ कागज की गाड़ियों को आग लगती है, कागज का टीवी को आग लगती है, कहते पूरे पूरे कमरे भरे हुए लोगों ने अपने घरों में कागज और इस तरह की आर्टिफिशियल चीजों को रखे हुए। जब ये सारी चीजें उनके ख्याल में जल के उसका धुआं उसकी रूह को मिल गया, फिर उस शख्स को जलाते हैं, और गुमान क्या कि ये सब उसको अब वहां मिल जाएगा। ये बात सुनकर आपको तो हैरत हुई, लेकिन मैंने उनको भी ये बात कही और आपको भी यही कहती हूँ कि वो तो एक बेवकूफी करते दिख रहे हैं ना कि आर्टिफिशियल चीजें खरीदें, तो मैं और आप जो असल खरीद रहे हैं ये क्या। वमल हयात तो दुनिया इल्ला मताल गुरूर। आप कहते हैं कागज का बना हुआ आईफोन अगर धोखा है तो ये मेटल का बना हुआ ओरिजिनल कंपनी का ये क्या है। जिस तरह वो मट्टी की चीजों पे लग रहे हैं, वो कागज की चीजों पे, क्या आज एक मुसलमान उम्मत को भी यही कुछ नहीं दिख रहा? तो याद रखिए, जगह ये दुनिया दिल लगाने की नहीं है। अल्लाह के नबी ने फरमाया, कुन फिर दुनिया का अन्ना का गरीबन, अजनबियत की जिंदगी बसर करो, दिल दुनिया हाथों में हो तुम्हारे दिल में ना हो। अल्लाह के नबी ने फरमाया, किसी बदकार की नेमतों को देखकर उस पर रश्क ना करो, बस आप गुजरे करे वाह क्या विला है, कितने खुशकिस्मत हैं, क्या इसमें रहते होंगे, हो सकता है आपको उसमें से नाचने की गाने की आवाजें आए। अल्लाह के नबी ने कहा, तुम्हें नहीं पता कि उसको अल्लाह ताला इसकी तरह से किस तरह पकड़ रहा है। तो नेमतों को पाकर नेमतों में खो जाना, ये अल्लाह ताला की तरफ से पकड़ को लाने का है। अल्लाह ताला हम सबको इससे महफूज रखे। फिर इसके बाद अल्लाह के नबी की तरफ इशारा किया गया, फरमाया, ए नबी कुल ला अकूलु लकुम इंदी खज़ाइनुल्लाह, ए नबी इनसे कहो मैं तुमसे ये नहीं कहता कि मेरे पास अल्लाह के खजाने हैं, ना मैं गैब का इल्म रखता हूँ, ना मैं ये कहता हूं कि मैं फरिश्ता हूं, मैं तो सिर्फ इस वही की पैरवी करता हूं जो मुझ पर नाजिल की जाती है। फिर इनसे पूछो कि अंधा और आंखों वाला दोनों बराबर हो सकते हैं, क्या तुम गौर नहीं करते? यानी बाज दफा क्या होते हैं कि मतलब नेम जो उनके पास चीजें होती हैं, मिसाल है कि एक आंखों वाला है और एक अंधा, 3 सेकंड तक गौर करे कि क्या बहर अंधा और देखने वाला बराबर हो सकते हैं? और चंद सवाल भी खुद से पूछिए, अगर मेरी आंखें ना होती तो मैं इस दुनिया को कैसे देखती? अगर मेरी आंखें काम ना करती तो क्या मैं इस दुनिया की नेमतों से लुत्फंदोज हो सकती कि जो कि अल्लाह ताला ने मुझे दी है? इमेजिन कीजिए, जो अल्लाह की दी हुई नेमतों का सही इस्तेमाल ना करे, फिर बताइए कि अल्लाह सुबहान ताला उसको कैसे वो नेमतें अता करे। अल्लाह ताला से ये दुआ कीजिए कि हम अल्लाह की नेमतों को पाकर अल्लाह के और शुक्रगुजार बनने वाले बन जाएं। और फरमाया नबी, तुम इस इल्मे वही के जरिए से इन लोगों को नसीहत करो जिसका खौफ रखते हैं। इसको हाईलाइट कीजिएगा, किसको नसीहत की जाएगी? जो खौफ रखता है। कुरान सिर्फ उसको समझ आता है जिसके दिल में अल्लाह का खौफ होगा। देखिए, कुरान पढ़ने वाले बहुत मुख्तलिफ किस्म के लोग होते हैं। कुछ वो लोग होते हैं कि जो सिर्फ तनकीद के लिए सुनते हैं, चलो जरा इसको भी सुनते हैं ये क्या कहता है, चलो उस जगह भी जाकर देखते हैं उनके क्या व्यूज हैं। जो जजमेंटल बनकर कुरान सुनेगा उसको कुरान में 70 नक्स दिखेंगे, और पढ़ाने वाले में तो हो सकता है 700 नक्स दिखेंगे। जो कुरान को इंटेलेक्ट के बेस पे सुनेगा, चलो चेक करते हैं भला कुरान क्या कहता है, वैसे मेरा बिलीफ तो साइंस पे, और साइंस जो कहती है मैं उसके साथ बहुत ही ज्यादा मुतमईन हूं, उसको कुरान समझ नहीं आएगा। हालांकि कुरान सिर्फ उसको समझ आता है जो खौफ रखता है। जब हम कुरान सुनते हैं, इस वक्त आप में से वो साथी जो फर्स्ट टाइम सुन रहे हैं, आई थिंक जो बात मैं कहूँ वो आपके लिए भी ऐसे ही होगी, जब हम पहली दफा कुरान सुनते हैं ना तो हमें बहुत खौफ आता है, क्योंकि हर बीमारी अपने अंदर दिखती है। जैसे आप किसी भी बीमारी के बारे में डॉक्टर से कोई ऐसी वर्कशॉप अटेंड करें या कहीं जाएं कि जी ये, तो आपको सारे सिम्टम्स अपने अंदर दिखते हैं। अब जब इंसान को अपने अंदर खराबियां दिखे तो इसके बाद दो रवैये उभरते हैं। एक रवैया क्या है कि इंसान आहिस्ता आहिस्ता उन चीजों को छोड़ दे, नो प्रॉब्लम। जैसे डॉक्टर ने कहा आपके जिस समय कोलेस्ट्रॉल ज्यादा है, आपके अंदर ये कमी है, वो आप वो फूड छोड़ देते हैं, जिससे ये होता है, दैट्स इट, नो प्रॉब्लम। ये है पॉजिटिव एटीट्यूड। दूसरी सूरत है वो कहते हैं कुरान ही सुनना छोड़ दो, نہ سنو نہ عمل کرو. تو اپنی زبان میں کہ نہ ڈاکٹر کے پاس جاؤ, نہ چیک اپ کراؤ, نہ کسی مشین میں جاؤ کہ دیکھو کہ ہے کیا اور فائدہ کیا, کہ موج کرو. تو وہ موج کتنے دن کی ہوگی؟ آج اگر آپ نے اپنا کولیسٹرول لیول نہیں بیلنس کیا تو اچانک حادثہ ہوگا, بدل کام کرنا بند کر دے گا. تو یاد رکھیے, خوف موٹیویٹو ہے. خوف سب سے بڑا موٹیویشن ہے انسان کے لیے, جس سے انسان اپنے آپ کو بچاتا ہے. مثلا آپ سب یہاں بیٹھے ہیں, اللہ نہ کرے ایک چھوٹا سا کاکروچ بھی فلور پہ آپ میں سے کسی کو دکھے, تو آپ کبھی بھی یہاں غور سے نہیں بیٹھیں گے, غور سے نہیں سنیں گے, گھبرائیں گے. اور دوسرا موٹیو جو ہے یہ امید ہے. یہاں بیٹھے اور ایک دم باہر سے آواز آئے کہ جو یہ 5 منٹ کے اندر آ جائے اس کو $100 ایچ ملیں گے, ہو سکتا ہے کچھ لوگوں کے لیے آزمائش ہو جائے یہاں بیٹھنا. انسان جب خوف میں ہوتا ہے نا تو اس کو سوال نہیں سوچتے. قرآن سن کے بہت ہی کوشچن کرنا, یہ کیوں, وائے کیوں, دس کیوں, دیٹ کیوں. اور خاص طور پہ میں سوچتی ہوں کہ اس وقت ہم اتنا تیزی میں گزرے ہیں کہ اس کے اندر تو مجھے کوئی بات چھیڑتے ہوئے ڈر لگتا ہے کہ اللہ تعالیٰ ایسا نہ ہو کہ میں پوری بات نہ سمجھا سکوں وقت کی کمی سے, اور ان کے ذہنوں میں اتنے سوال ابھرنے لگے. تو جب خوف آتا ہے نا سب سوال بھول جاتے ہیں. کبھی آپ کسی اسٹوڈنٹ کو یاد کریں, اپنے وقت سوچئے کہ کبھی گھبراہٹ میں پیپر کھولا تو سب لگا بھول گئے, کیونکہ کسی چیز کا خوف تھا. ایک دفعہ پولیس مین روک لے نا اور پوچھے شو می یور پیپر, تو ایک دم ہاتھ کانپتے, پتہ نہیں ہیں گاڑی میں کہ گھر تو نہیں نکال دے, دوسری گاڑی میں تو نہیں تھے. تو جس کو خوف ہوگا نا اس کو سوال نہیں سوچیں گے. سب باتیں یاد, جو قرآن سن کر جو انٹلیکچولی لوگوں کے اندر کوشچنز ہیں اور جو ریزنٹمنٹ ہے اور جو قرآن کے اوپر اتنی تنقیدیں کرتے ہیں, یاد رکھیے یہ خوف کی کمی ہے. اللہ تعالیٰ سے دعا کریں کہ ہمیں اپنا سچا خوف دے دے. فرمایا خوف کیا ہے؟ کہ کبھی اپنے رب کے سامنے اس حال میں پیش کیے جائیں گے کہ وہاں اس کے سوا کوئی ایسا ذی اقتدار نہ ہوگا جو ان کا حامی و مددگار ہو یا ان کی سفارش کرے. شاید کس نصیحت سے متنبہ ہو کر وہ خدا ترسی کی روش اختیار کر لیں. ولا تطرد الذین یدعون ربهم بالغداۃ والعشی یریدون وجهہ, اور جو لوگ اپنے رب کو دن رات پکارتے رہتے ہیں اور اس کی خوشنودی کی طلب میں لگے رہتے ہیں, انہیں اپنے سے دور نہ بھیجو. ان کے حساب میں سے کسی چیز کا بوجھ آپ پر نہیں اور آپ کے حساب میں سے کسی چیز کا بوجھ ان پر نہیں, اس پر بھی اگر تم انہیں دور پھینکو گے تو ظالموں میں ہو جاؤ گے. مکہ والوں کا ایک مسئلہ تھا, کہتے تھے ہم بڑے لوگ ہیں, وی آر ان لیڈس انفیوشنل, اور ہم بہت پڑھے لکھے اور دولت مند لوگ ہیں اور سردار ہیں. تو اللہ کے نبی آپ اپنی محفل کو خاص ہمارے لیے کیجیے, باہر لکھ کے لگا دیجیے نو آیاز, نو ڈرائیورز, نو تھرڈ گریڈ پیپل, کیوں دس اینڈ دیٹ. ہمیں مزہ نہیں آتا ان کے ساتھ بیٹھنا. ہم قرآن سیکھنا چاہتے ہیں پر سب وہاں بیٹھے ہوں گے نا, پھر ہمیں مزہ نہیں آئے گا. اللہ تعالیٰ اپنے نبی کو کہتے ہیں آپ ان کا یہ فرمائشی پروگرام ریجیکٹ کر دیجیے. یاد رکھیے کہ قرآن سے صرف وہ فائدہ لے گا جو اپنی ہستی کو مٹا کر بیٹھے گا. اگر کسی نے یہ ڈسکریمینیشن چاہا کہ میرے لیے تو ایک خاص سیشن ہو, میرے سکیل کی عورتیں اور میں تو فلاں اور فلاں, اور میں تو اتنی شہرت والی اور مجھے تو اتنے لوگ جانتے ہیں, تو اس کو قرآن تو ہو سکتا ہے مل جائے گا, ہدایت نہیں ملے گی. ہدایت اسی کو ملتی ہے جو حقیقت میں لے کے آتا ہے. کیا کہتے ہیں, ان سے بو آتی ہے, ان سے پسینہ آتا ہے. ایک بندہ مرسڈیز میں فل اے سی میں بیٹھ کر آئے, ایک چار بسیں بدل کر آئے, ٹرینوں میں دھکے کھا کر گئے, ہو سکتا ہے اس کے پاس اسمیل آ جائے پسینے کی. لیکن جب آپ کو ایک خوبصورت چیز کی تڑپ ہوتی ہے تو آپ ان چیزوں کی پرواہ نہیں کرتے. تو اللہ نے یہاں نبی صلی اللہ علیہ وسلم سمیت سب کو بتا دیا کہ لوگوں کی خوشی پہ اگر وہ لوگ جو اتنی سنجیدگی سے سننا چاہتے ہیں, یہ تو اپنے اندر کا بت جمع کر کے سن رہے ہیں, کچھ تو ایسے ہیں کہ جو مٹے ہوئے سن رہے ہیں, تو آپ نے ان کو بالکل بھی الگ نہیں کرنا. دراصل ہم نے اس طرح ان لوگوں میں سے بعض کو بعض کے ذریعے سے آزمائش میں ڈال دیا تاکہ وہ انہیں دیکھ کر کہیں کیا یہ ہیں وہ بندے جن پر ہمارے درمیان اللہ کا فضل ہوا, ہاں کیا خدا اپنے شکر گزار بندوں کو ان سے زیادہ نہیں جانتا. جب تمہارے پاس وہ لوگ آئیں جو ہماری آیات پر ایمان لاتے ہیں, دعا کیجئے اللہ ہمیں اس کی آیتوں پہ ایمان دے دے, تو ان سے کہو, ہائی لائٹ کیجئے, اللہ تعالیٰ کہہ رہے ویلکم کہو ایسے سننے کے لیے آنے والوں کے لیے جو ایمان سے بھرے ہوئے ہوں, جو ماننے کی نیت سے آئے, جو منوانے کی نیت سے نہ آئے, جو سننے کی نیت سے آئے, سنوانے کی نیت سے نہ آئے, جو سمجھنے کی نیت سے آئے, سمجھانے کی نیت سے نہ آئے. ایسے ٹوٹے ہوئے دل والوں کو ایک خوشخبری دے دو, فَقُلْ سَلَامٌ عَلَيْكُمْ, تم پر سلام ہے. اس سے پتہ چلتا ہے کہ علم سیکھنے کے لیے آنے والے کو ویلکم کہنا چاہیے. اللہ کے نبی صلی اللہ علیہ وسلم جو علم سیکھنے آتا اس کو ویلکم کہتے, مرحبا کہتے, کیونکہ وہ خوش قسمت لوگ ہیں کہ جن کو اللہ اپنے علم کے لیے بلائے. آج اس میں ہم سب کو اپنا اخلاق دیکھنا ہے. بعض دفعہ کچھ لوگ دین کے لیے آتے ہوتے ہی بےچارے نئے ہیں, انہوں نے کبھی چکھا نہیں, ان کو پروٹوکول نہیں پتا, مینر نہیں پتا, तो अंदर आए, अब नहीं याद रहा तो बेल खुली रह गई, नहीं याद रहा कोई ढंग के कपड़े नहीं पहने थे, इट्स ओके डोंट वरी। अगर डॉक्टर्स ये शर्त लगा दें कि हमारे पास कोई बीमार ना आए तो कितने दिन उनका क्लिनिक चलेगा? याद रखिए, जिस तरह बीमार लोग दुनियावी डॉक्टर्स के पास जाते हैं ना, इसी तरह रूहानी तौर पे बीमार लोग इल्म की महफिलों में आते हैं। नए आने वालों को सीने से लगाएं, स्माइल दें, मुस्कुराएं, क्योंकि वो बहुत बड़ा प्यारा दिल लेकर आए हैं। पता नहीं पीछे से कितनी जंगें जीत कर आए हैं, रोका उनकी तो नींद ही बहुत बड़ा ताकत था, उनके तो घर का माहौल इतना बिगड़ा हुआ था। अगर वो आगे कोई बड़ी बात नहीं, किसी हाल हुलिये में आ जाओ, किसी रंग ढंग में आ जाओ, तुमसे कोई गलती भी होगी कोई बात नहीं, जहां दिल करता वहां बैठ जाओ, सलाम अलैकुम, तुम पे सलामती, हम तुम्हें कुछ नहीं कहेंगे, और कतब रब्बुकुम अला नफ्सिहिर रहमा, उनको ये खुशखबरी सुना दो कि तुम्हारे रब ने तो अपने ऊपर रहमो करम को लिख लिया, ये उसका रहमो करम ही तो है कि उसने तुम्हें यहां बुला दिया। कितनी खौफ है इसमें। आज उम्मत मुस्लिमा को दूसरों को दीन के करीब करने की जरूरत है। बाज दफा कुछ लोग खुद दीन के ऐसे खोल में मुबतला हो जाते हैं, ना हंसना, ना बोलना, ना खाना, ना पीना, ना पहनना, ना ओढ़ना, एक बेजा किस्म की सख्ती में आते हैं। याद रखिए कि जब हम अल्लाह की दीवी नेमतों को इस्तेमाल करना छोड़ते हैं ना, तो हमारे अंदर सख्ती आती है, फिर हमें हर बंदा गुनाहगार लगता है। ये अच्छे कपड़े पहनने वाले गुनाहगार, ये अच्छे खाने खाने वाले गुनाहगार, अच्छी गाड़ियों में आने वाले गुनाहगार। अब जब वो सब गुनाहगार है तो आपके अंदर तो रौनक आ गई ना, कि ना मैं अच्छे कपड़े पहनती हूँ, ना मैं स्माइल करती हूँ, ना मेरी गाड़ी अच्छी है, मैं तो टूटी फूटी गाड़ी में आती, कोई बात नहीं, रास्ते में 3 दफा रुक भी गई, क्या हुआ, मैं तकवा तो है, ये मैन मेड तकवा है। आज उम्मत मुस्लिमा को इस तकवे से निकालने की जरूरत है। दीन के नाम पर बाज़ दफा एक ऐसा स्टैंडर्ड क्रिएट कर दिया जाता है जिसको हर एक नहीं अचीव कर सकता। आप इमेजिन की ना कि एक बहुत ही खूबसूरत चीज है आसमान से लटक रही है, और आप छत से लटकी है, चले ये कह लीजिए, अब आप उस टोकरी में जिसमें खूबसूरत खूबसूरत चीजें हैं, खाने भी हैं, गिफ्ट भी हैं, उसमें रैपिंग पेपर्स भी आपको दिख रहे हैं, लेकिन मसला क्या है कि वो रस्सी इतनी ऊंची है कि आप और मैं सारे नहीं जा सकते। हाँ, हम में से किसी 2-4 का कद इंतहाई लंबा होगा, खींच खून के वो उस तक पहुंचेगा। अब जब वो पहुंचेगा तो हम सारे रश्क से देखेंगे, हाय उनका कद लंबा, अल्लाह ने उनको ऐसा बना दिया, वैसा बना दिया, हमारे कद छोटे के। तो अगर आप उस रस्सी को, टोकरी हुई है, आप उस रस्सी को थोड़ा सा नीचा कर दें ताकि हम सारे बेचारे ले लें, तो कौन सी राय अच्छी होगी? बस दफा दीन के नाम पे इतनी ऊंचे किरदार है। देखिए, अपनी जात पे करें, आपको जितना शौक है रातों को इबादत करें, घर में करें, आप अकेले में अपने आप को मुहासबे में पेश करें, नो प्रॉब्लम। हुक्म है कि अकेले में नमाज पढ़ो तो लंबी पढ़ो, जमात से कराओ तो बहुत छोटी जमात कराओ। क्यों? ताकि दूसरों को अपने साथ लेकर चलो। मिल्लत और उम्मत कब बनती है? जब नेकियों को हर एक ही अप्रोच में कर दिया जाए। और अगर हर जगह ये हमारे शहर में, हाँ वो फलां बाजी हैं, वो दर्स देती हैं, वो मौलवी साहब हैं, वो जवाहां करते, वो तबलीग करने वाले, वो तबलीग करते हैं, वो 3 माह का चिल्ला करते हैं, और वो दावा देते हैं, वो दावा वाले हैं, तो फिर हम कौन है? हम गुनाहगार हैं जी, हम तो इतने नेक नहीं हो सकते, तो वो लोग फिर डिप्रेशन में चले जाते हैं। इस वक्त कुरान के इस टेम्परेचर को लो करके हलाल का फर्क हराम से मकरूह, देखिए कई लेवल्स हैं, मुस्तहब, रिकमेंडेड, फिर पसंदीदा, उससे अच्छा, उससे अच्छा। मसलन आप देखिए कि आप कोई चीज खरीदने जाते हैं बाजार में, कोई भी ग्रोसरी देख लीजिए, कई स्टैंडर्ड है, आपको 1 डॉलर की भी ब्रेड मिलेगी, 2 की भी मिलेगी, 3 की भी मिलेगी, जिसको पेट भरना है वो 1 की तो ले कम अज कम। आप कहते नहीं, इस स्टोर में 5 डॉलर की ब्रेड है, अब जिसके पास 5 नहीं वो भूखा रहेगा। लोगों को एक ब्रेड वाला दीन दें पहले, 1 डॉलर वाला दें, फिर आहिस्ता आहिस्ता देखिएगा उनका अपना दिल चाहेगा 2 डॉलर पे आएंगे, फिर तीसरे पे आएंगे, और एक वक्त आएगा आप तो 5 पे रुके हैं, वो 7 पे पहुंच जाएंगे। नए लोगों को मोहलत देना, ये है कतब रब्बुकुम अला नफ्सिहि रहमा। और याद रखिए, अल्लाह कभी किसी को डिस्करेज नहीं करता। 100 लोगों को कत्ल करके आने वाला शख्स भी जब अल्लाह के दर पे आया तो अल्लाह ने उसको भी बख्श दिया। हर दिन गुनाह और जिना में गुजारने वाले किफल को भी अल्लाह ने एक आखिरी लम्हे पे खौफ की वजह से उस औरत को आजाद कर दिया जिससे तय कर चुका था कि तुम्हें पैसे इस शर्त में दूंगा कि तुम मेरी ख्वाहिश पूरी करोगी। लेकिन जब उस औरत ने उसको ऐन वक्त पे कहा कि ऐ किफल, अल्लाह से डर जा, उस मोहर को ना तोड़ जो अल्लाह ने रखी, तो कहने लगा तू क्यों डरती है, मैं तो नहीं कभी डरा, मैं तो हर रोज ये काम करता हूं। कहने लगी मैंने ये काम कभी नहीं किया। वो वक्त था जब किफल के दिल पे अल्लाह की रहमत हो गई, कहा जा चली जा और वो पैसे भी ले जा। वो तो चली गई और किफल और उसका रब है, रो रहा है, अल्लाह मैं कितना गुनाहगार, मैं क्यों नहीं रोया, मुझे क्यों खौफ नहीं आता। आज की जुबान में कह ले कि ब्रेन हेमरेज हो गया होगा, आप कह लीजिए हार्ट अटैक हुआ, सुबह से पहले खबर हुई कि वे किफल मर गया। और लोग इस शौक से देखने आए कि आओ देखें किफल जहन्नम की किस वादी में गिरा। کیونکہ اس دور میں لکھا آتا تھا دروازوں پہ جب کوئی مرتا تھا کہ کدھر گئے. یہ تو آج امت مسلمہ پہ اللہ کا احسان ہے کہ ہمارے تو دنیا میں نہیں پتا پول, یہ تو آگے جا کے کھلیں گے. تو جب لوگ گئے یہ دیکھنے کہ وہ جہنمی ہو گیا ہوگا, وہاں لکھا ہوتا قد غفر اللہ کفلا, اللہ نے کفل کو معاف کر دیا, کیونکہ کتب ربکم علی نفسہ رحمہ. تو ہمیشہ لوگوں کو اللہ کی رحمت کی امید دلائیں. نافرمانیاں کر کے آنے والوں کے دل تو اور ٹوٹے ہوتے ہیں, ان کو تو اور زیادہ سینے سے لگائے, کیونکہ وہ تو گناہوں کے کچوکوں میں, ان کو تو راتوں کو نیند نہیں آتی, وہ تو ڈپریشن میں. فرمایا انہو من عمل منکم سوءا بجہالت ثم تاب من بعده واصلح فانہ غفور رحیم, اور جو کوئی اس گناہ کے بعد جو وہ کر چکا نادانی کی وجہ سے پھر توبہ کرے اور اصلاح کر لے تو وہ اسے معاف کر دیتا ہے اور نرمی سے کام لیتا ہے. بس اتنی سی بات ہے. لوگوں کو وے آؤٹ دیجئے, راستہ دیجئے, ایگزٹ دیجئے. اور جتنا علم ہوگا, نوٹ کر لیجئے یہ اگزامپل, علم عمل کے لیے لازم ہے. مثال آپ دیکھیے کہ وضو نماز کی شرط ہے نا, لیکن اگر کوئی صرف وضو کر کے بیٹھ جائے تو نماز تو نہیں ہوئی نا. وضو کرے گا پھر نماز پڑھے گا. اسی طرح سے علم وضو ہے اور عمل کرنا نماز ہے. علم کے بغیر عمل نہیں آتا, جیسے وضو کے بغیر نماز نہیں ہوتی. اور صرف علم کا پہاڑی بنتے رہے آپ, ماشاءاللہ خوب ڈگریوں پہ ڈگریاں, ایک کورس دوسرا کورس, اس سے کر ادھر کر, آپ کہتے ہیں ہم پی ایچ ڈی کر چکے, ایم اے کر چکے. یہ بتائیے آپ کے اپنے کردار میں کیا چینج آئی, آپ سے دوسروں کو کیا ملا. صرف عمل بھی کام نہیں جب تک اس کے بعد علم نہیں ہوگا. یہ دونوں ساتھ ساتھ چلتے ہیں. اللہ تعالیٰ فرماتے ہیں جب اصلاح ہوگی تو اس کو معاف بھی کر دیں گے. وَكَذَٰلِكَ نُفَصِّلُ الْآيَاتِ, اور اسی طرح ہم اپنی نشانیاں کھول کھول کر پیش کرتے ہیں تاکہ مجرموں کی راہ بالکل نمایاں ہو جائے. کل قیامت کے دن کو یہ نہ کہہ دے کہ اللہ ہمیں پتہ ہی نہیں چلا, ہمارے ساتھ پتہ نہیں زیادتی ہو گئی, کیا کریں کیسے کریں, بس پتہ نہیں کیا معاملات ہمارے ساتھ بگڑ گئے. اللہ تعالیٰ بندے کو معاف کرنے کے بہانے ڈھونڈتا ہے. قل انی نہیت ان اعبد الذین تدعون من دون اللہ, اے نبی ان سے کہو تم لوگ اللہ کے سوا جن دوسروں کو پکارتے ہو ان کی بندگی کرنے سے مجھے منع کیا گیا. کہو میں تمہاری خواہشات کی پیروی نہیں کروں گا. نوٹ کریں آپ, ہر گناہ آپ پیچھے مکی صورتوں میں یہود اور نصارہ کے معاملات میں یہ پڑھ چکے کہ جب کبھی ان کے رسول وہ چیز لاتے بما لا تہوا انفسکم تو وہ ان کو قتل کر دیتے, ذبح کرتے. یہ صورت مکی صورت ہے, اور مکہ میں صرف تین سبجیکٹ تھے, توحید, رسالت اور آخرہ. یہ صرف ان کے شرک پہ چوٹیں پڑ رہی ہیں, اور اللہ تعالیٰ ان کو کہہ رہے ہیں کہ نبی ان کو کہہ دو کہ یہ جو تم شرک کر رہے ہو نا, اصل میں اپنی خواہشوں کے ساتھ پوچھ رہے ہو. یاد رکھیے ہر بت کے پیچھے ایک خواہش ہوتی ہے. بتوں کو کون پوچھتا ہے آج؟ بتوں کو نہیں پوچھتے, وہ خواہشیں ہوتی ہیں. وجہ کہ اس کو خدا بنا لو جو آگے سے کچھ کرنے کا حکم نہ دے. یہ ہے بت پرستی. زندہ جاوید الحی اور القیوم اور الحاکم رب کو ماننا اس لیے مشکل ہے کہ آج اس کے آگے سجدہ کی اس نے کل کہنا سیدھے ہو جاؤ, نماز پڑھو, روزہ رکھو, حج کرو. سوری وی ڈونٹ لائک دس گاڈ. لوگ پوجنا چاہتے ہیں لیکن اس ذات کو جو آگے سے کچھ کرنے کا حکم نہ دے, تو ہر بت کے پیچھے خواہش ہے. اور مکہ والے تو لٹرلی ایسے کرتے تھے, کوئی بت رکھتے گھر میں, لاتے بازاروں میں بکتے تھے ان کے بت, خرید کے لاتے گھر میں رکھا, کچھ دن رکھا, پتا چلا فطری طور پہ کوئی بیماری گھر میں آ گئی, گھر میں جھگڑا ہو گیا, کہتے بس یہ بت کی منحوسیت ہے, اس کو پکڑو اور پھینک دو. اپنا بت پھینک دیتے, دوسرا لے آتے. جس قبیلے سے لڑائی ہوتی اس کے بت کو کعبہ میں سے نکال کے اپنا ڈالتے. یہ سب کہانیاں تھی. اللہ تعالیٰ کہتے تمہاری خواہشوں کے اوپر میں تو نہیں چلوں گا. اور اب یہاں نوٹ کیجئے گا, اگر اللہ کا نبی یہ کہہ رہا ہے تو مجھے اور آپ کو کیا کہنا ہے کہ اگر میں نے ایسا کیا کیا کہ تمہارے پیچھے لگ گیا تو اور گمراہ ہو گیا تو راہ راست پانے والوں میں سے نہیں رہوں گا. آج امت مسلمہ کئی حد تک ایسی چیزوں میں کھو گئی, کہیں رسم و رواج کے نام پہ, شادی بیاہ کے نام پہ, میڈیا کے نام پہ, کہ جہاں ان کو تسلی نہیں ہوتی جب تک کہ وہ کسی ایسی چیز کو اپنی زندگی میں نہ لے آئیں, چاہے وہ کسی رسم کے نام پہ کہیں, جس کا تعلق پیچھے سے مشرکانہ عقائد کے ساتھ ہے. اور پھر ہم کہتے ہیں کہ میرے گھر کیوں نہیں بستے. کبھی آپ سوچئے کہ جب شادیوں پہ ہم ہندوانہ رسمیں کرتے ہیں وہ کون سا اسلام رہ جاتا ہے, وہ کون سا دین ہے؟ پھر اس کے بعد اللہ کی برکت آئے, اللہ کی طرف سے اس جوڑے کے دل میں پیار بڑھے, اللہ ان کو دل کا سکون دے دے. یہ تو اللہ کی رحمت ہے کہ اللہ دے دے, ورنہ عموماً ایسا ہوتا نہیں ہے. تو اللہ سے دعا کرتے ہیں کہ ہمیں زندگی کے قبلے بھی درست کرنے کی توفیق عطا فرمائے. کہو میں اپنے رب کی طرف سے ایک دلیل روشن پر ہوں اور تم نے اس کو جھٹلا دیا, اب میرے اختیار میں وہ چیز نہیں جس کے لیے تم جلدی مچا رہے ہو. ان الحکم الا للہ, فیصلے کا سارا اختیار اللہ کو ہے, वही अम्र हक बयान करता है और वही बेहतरीन फैसला करने वाला है। कहो अगर कहीं वो चीज़ मेरे इख्तियार में होती जिसकी तुम जल्दी मचा रहे हो तो मेरे और तुम्हारे दरमियान कभी का फैसला हो चुका होता, मगर अल्लाह ताला ज्यादा बेहतर जानता है और जालिमों के साथ क्या मामला किया जाना चाहिए। इसी के पास गैब की कुंजियां हैं जिन्हें इसके सिवा कोई नहीं जानता। बहरोबर में जो कुछ है सबसे वो वाकिफ है। हाईलाइट कीजिएगा, फरमाए वमान तस्कुतुमिम वरकतन इल्ला यालमुहा, और कोई पत्ता भी जो ऐसा नहीं कि जमीन पे गिरे और उसको इसका इल्म ना हो। आपके इस शहर में भी ऑटम आती होगी, पत्ते गिरते हैं दरख्तों से, कितना हसीन मंजर होता है ऑटम का। जब कभी जमीन पे गिरे हुए पत्ते दिखते हैं तो मुझे यह याद आती है। और मैं अगर इस वक्त इस शहर के दरख्तों और पत्तों की बात ना करूं तो शायद नशुक्री होगी। कितना ग्रीन है आपका ये शहर। रास्तों से आप गुजर के आते होंगे, मिलियन ट्रिलियन बल्कि अनफिनिट किस्म के पत्ते हैं। क्या मैं और आप इन पत्तों को गिन सकते? दुनिया का कोई कंप्यूटर ऐसा है कि जो अटलांटा शहर के सारे दरख्तों के पत्तों को गिन सके, फिर उसमें से गिरे हुओं को अलग कर सके? अल्लाह की जात इतनी बड़ी जात है कि जो इन पत्तों के गिरने, इनकी तादाद, इनके दोबारा उगने और इन सब चीजों को जानती है। तो क्या वो मेरे दिल का भेद नहीं जानती? मैं क्या तड़प रख के इधर आती उसको नहीं पता? मैं किन मजबूरियों से निकल कर आती उसको नहीं पता? पूरा यकीन रखिए कि अल्लाह को आप सबका पता है और अल्लाह को आपकी बड़ी कदर है, अल्लाह को आपसे बड़ा प्यार है। आगे हम पढ़ेंगे सूरत मुल्क में, अला यालमु मन खलक, क्या वो ही नहीं जानेगा जिसने तुमको पैदा किया? और यह सच है कि अल्लाह की जात ने हमें पैदा किया, वो हमें हमारी माओ से ज्यादा प्यार करता है। तो कभी उसको अपने से दूर ना समझें, और जितना उसको अपने करीब समझेंगे, उसको मेरा इल्म है, तो आप अंदर से निखरते जाएंगे, फिर उससे रोएंगे, उससे धोएंगे, उस अपनी चीजों को पूरा करेंगे, और इसी तरह फिर इंसान गुनाह करते हुए भी शर्माएगा। हाय मेरा रब मुझे देख रहा है, क्या मैं उसके साथ मामला करूंगी तो क्या उसको नहीं पता चलेगा? तो फरमाया कि याद रखो, जो कोई पत्ता गिरता है उसको अल्लाह ताला जानता है। जमीन के तारीक पर्दों में कोई दाना ऐसा नहीं जिससे वो बाखबर ना हो। किसान तो बीज डाल के बाद में ढूंढ नहीं सकता किधर गया था दाना, अल्लाह को पता है वो किधर है, तभी तो उसकी हिफाजत करता है। खुश्क और तर सब एक खुली किताब में लिखा हुआ है। वही है जो रात को तुम्हारी रूहें कब्ज करता है। ये आयतें सिर्फ थॉट प्रोवोकिंग है, अपना अल्लाह के साथ ताल्लुक दुरुस्त करने वाली आयत है। सोई तो कैसे सो गई? आजकल तो आपने भी देखा होगा, बस जरा सा पढ़ने की देर है, आप ये कहते हैं ना जरा कमर टिका लूं, तो फिर वो कमर टिक ही जाती है। आपको परवाह भी नहीं, आप बिस्तर पे, आप जमीन पे, कहां है, कैसी गहरी नींद आती है। क्यों? क्योंकि आपके पास वक्त थोड़ा है, आपको सिर्फ अपने आप को फ्रेश अप करने के लिए सुलाना है, ना कि आपने गफलत की नींद सोना है। कौन सुलाता है? आप में से किसी को अगर नींद का मसला हो वो इस नेमत को जान सकता है। रात इतनी लंबी लगती है जिस रात में नींद ना आए। इमेजिन कीजिए अगर नींद ना होती, रात जब हम तरावी के बाद घर गए हम कितने टूटे हुए थे, और अब आए तो हम कितने फ्रेश हैं। अल्लाह की जात ने नींद देकर हमें दोबारा एक काम करने के तैयार कर दिया। इसी तरह की गहरी नींद आएगी, और वो कौन सी होगी? जो हमें इस दुनिया से ले जाएगी और हम एक दूसरे जहान के लिए तैयार हो जाएंगे। फरमाए वही है जो रात को तुम्हारी रूहें कब्ज करता है और दिन को जो कुछ तुम करते हो इसे जानता है। फिर दूसरे रोज वो तुम्हें इसी कारोबार के आलम में वापस भेज देता है ताकि जिंदगी की मुकर्रर मुद्दत पूरी हो। हम हर रोज सोकर की उठते हैं ताकि जिंदगी पूरी हो, आखिरकार इसी की तरफ तुम्हारी वापसी है। आप कह लीजिए, हर रात की नींद हमें हमारी मौत याद दिलाती है, हर रोज सुबह का जागना हमें क़यामत के दिन दोबारा उठाए जाने की याद दिलाता है। किसको सुबह उठते ही याद आता है कि अल्लाह इसी तरह एक दिन उठाई जाऊंगी, वो एक नया जहान होगा, वो एक नई दुनिया होगी, और वहां मैं अपने आमाल नामों से मुलाकात करूंगी। क्या दुआ है सुबह उठने की? अल्हम्दुलिल्लाहिल्लज़ी अहयाना बादमा अमातना वइलैहिन नुशूर। तो क्या मैं उस दिन के लिए तैयार हूं? क्या वहां जाकर उठूंगी तो क्या मैं वहां खुशी के साथ उठूंगी? फिर वो तुम्हें बताएगा कि तुम क्या कुछ करते रहे हो। वहुवल काहिरु फौका इबादिही, और वो अपने बंदों पे पूरी कुदरत रखता है। इस पे 3 सेकंड तक गौर कीजिए। जब कभी अल्लाह के हाथ से निकलने को दिल चाहे, नाफरमानी को दिल चाहे, तो इस आयत को याद कर ले कि उसको अपने बंदों पे पूरा गलबा है। उसको पता है तुम क्या करोगे, किधर जाओगे, किस तरह के मामलात होंगे, और तुम पर निगरानी करने वाले मुकर्रर करके भेजता है, यहाँ तक कि जब के तुम में से किसी की मौत का वक्त आ जाता है। इमेजिन कीजिए अपनी मौत को, उस वक्त हम नहीं कर सकेंगे इमेजिन, वो वक्त तो बहुत सख्त होगा, क्रूशियल टाइम होगा। उस वक्त तो इंसान का एक पाँव जमीन पे और एक आसमान पे। आज अल्लाह ताला कहते हैं अपनी मौत को याद करो। क्यों कहा कि हासिबु कबला अन तुहासबु, उससे पहले कि तुम्हारा हिसाब किया जाए तुम अपना हिसाब खुद कर लो। कम अज कम एक बार तो हम दिन में अपनी मौत को याद करें। जब मौत आती है हम कहते हैं अचानक आ गई, अचानक तो नहीं आती। जिस दिन मैं और आप इस दुनिया में आए उस दिन से मलकुल मौत हमें ताड़ रहा था। रिवायात से नंबर तक मिलता है कि मलकुल मौत एक दिन में इंसान को कितनी दफा आके झांक के जाता है कि अभी इसके इतने दिन, इतने मिनट, घंटे, और हम तो साल गिनते हैं ना, हम सालों को गिरे लगाते हैं। अल्लाह के पास हमारी उम्र लम्हों की सूरत में, फरिश्तों के पास हमारे सांस लिखे हुए हैं, वो हमारे सांस गिन रहे हैं। 1 लाख सांस हो गए, 2 लाख हो गए, 4, उनको इतना पता है कि अभी इसको दुनिया में और कितने सांस लेने हैं। जिस इंसान की मौत उसके सर पे कूक रही हो, बताइए वो गाफिल रह सकता है? वो वक्त जाया कर सकता है? वो इस दुनिया में अपनी नेमतों को सिर्फ अपनी अमानत समझते हुए उससे लुत्फंदोज हो सकता है? कहा नहीं होगा। जब किसी की मौत का वक्त आता है तो उसके भेजे हुए फरिश्ते इसकी जान निकाल लेते हैं और अपना फर्ज अंजाम देने में जरा कोताही नहीं करते। फरिश्ते ऐसे ढिलमिल नहीं है, ऐसे वर्कर्स नहीं है कि जिनको कहो कुछ और करे वो कुछ और। मिनट, सेकंड, माइक्रो सेकंड में वो रूह निकाल लेते हैं। एक्यूरेट टाइम पे जान निकलती है, ना आगे ना पीछे, और अपना फर्ज अंजाम देने में जरा कोताही नहीं करते। चलो यहां तक तो बात समझ आ गई, आगे क्या है? सुम्मरुद्दु इलल्लाहि मौलाहुमुल हक, फिर सब के सब अल्लाह अपने हकीकी आका की तरफ वापस लाए जाते हैं। सोचिए हकीकी मौला वो है, दुनिया में झूठी चीजों के सामने खड़े पिए अपने आप को लेकर पढ़ते। अल्लाह कहता है कि तुमने एक दिन मुझे फेस करना है। वो दिन याद कीजिए जिस दिन हम अपने रब का सामना करेंगे, किस मुंह से उसको अपना मुंह दिखाएंगे। अला लहुल हुक्म, खबरदार हो जाओ, फैसले के सारे इख्तियार इसी को हासिल है। वहुवा असरुल हासिबीन, और उसको हिसाब लेने में जरा भी देर नहीं लगती। ही स्विफ्ट इन अकाउंटिंग, हम तो हिसाब लेते करते खोलते बैठे रहते हैं। इतनी खूबसूरत आयतें पढ़ी हुई मिशारी ने, वक्त की कमी का एहसास ना हो तो अभी से शुरू करवा दूं आपको कुछ आयतें बीच में सुनवानी, लेकिन इंशाल्लाह आगे जाके हम करेंगे ऐसा। ये एक ऐसा प्यारा कुरान है, सिर्फ इसकी अरबी की आयत हमारे दिल पे पड़ जाए तो हमारे अंदर एक हरकत शुरू हो जाती है। कुल मैं युनजी को मिन ज़ुलुमात, ए नबी इनसे पूछो सहरा और समंदर की तारीखियों में तुम्हें कौन खतरों से बचाता है? अब ये आप खुद से पूछिए। अल्लाह के नबी को कहा तुम इनसे पूछो, तो कुरान आज मुझे और आपको कह रहा पूछो। कोई ऐसा वक्त याद कीजिए, समंदर में सफर करते करते एकदम कश्ती डोलने लगी, शिप डूबने के करीब हो गया, कौन तुम्हें उधर से बचा के लाता है? कौन है जिससे तुम मुसीबत के वक्त गिड़गड़ा कर और चुपके चुपके दुआएं मांगते हो? उस वक्त किसको पुकारते हो? मक्का वालों की आदत क्या थी कि जब किसी मुश्किल में फंसते थे ना तो उस वक्त क्या कहते थे कि अब यहां हमारी देवियां नहीं आ सकती, लिहाजा अल्लाह को पुकारो। जमीन पे होते तो देवियों को पुकारते, समंदरों में कुछ मुश्किल आती तो अल्लाह को पुकारते। यही चीज इकरमा का दिल खोलने का बहाना बन गई कि यही बात तो वो अल्लाह का बंदा कहता है कि जो समंदर में तुम्हारी मदद को नहीं आ सकती वो बाहर कहां आएंगी। अब यहां आप एक लम्हे के लिए सोचिए, उनको मुश्किलात में अपने लात मनात भूल जाते थे, हमें तो मुश्किलात में भी अल्लाह याद नहीं आता। उस दौर का शिर्क और आज का दौर तकाबुल कर लीजिए। कहते हैं छोटे छोटे काम अल्लाह से ले लो, बड़ा काम है दाता साहब के दरबार जाएंगे, हाजिरी दूंगे, अब अब्दुल्ला शाह गाजी के दरबार पे जाएंगे। बिलीव में किसी ने अपने कानों से सुना हुआ एक वाक्या सुनाया था कि खाना काबा में खड़े हैं और एक शख्स की बात सुन रहे हैं कि वो फोन पे किसी दूसरे अपने मुल्क वाले से बात कर रहा है, उसने किसी भी बात की खबर दी होगी कि वहां ये हो गया, कारोबार का नुकसान हो गया या बेटे को कुछ बीमारी आ गई, तो वहां कह रहे हैं कि अच्छा फौरन दाता दरबार में 4 देगे पकवा के भेजो। हम तो उनसे भी गए गुजरे हो गए, हमें तो मुश्किलों में भी रब याद नहीं आता। اللہ کو یاد کرنے اور پکارنے کے لیے کسی مشکل کا انتظار کرنا ہے تو یاد رکھیے کہ پھر مشکل نہیں ہوگی، مشکل میں کچھ بھی نہیں ملے گا. اللہ تعالی ہمیں ہدایت دے دے. جو لوگ خود منو مٹیوں میں پڑ چکے ہم ان کو کیسے پکاریں؟ اور پھر اللہ تعالیٰ ایک اور سوال کرتے ہیں، کس سے کہتے ہو کہ اگر اس بلا سے اس نے ہم کو بچا لیا تو ہم ضرور شکر گزار ہوں گے؟ جب مشکل آتی ہے تو فطرت پہ پڑے ہوئے پردے ہٹ جاتے ہیں. اسی لیے آپ دیکھیں دکھی لوگ زیادہ مسلم ہو رہے ہیں. جتنا آج کے دور میں اسلام جیلوں میں پھیل رہا ہے باہر نہیں پھیلتا. وجہ کیا کہ باہر کے ماحول سے بیزار ہو چکے ہوتے ہیں، الگ گئے اور وہاں دکھی ہیں. کئی بےچارے بے گناہ پڑے ہوئے ہیں، کئیوں کو ان کے دوستوں نے دھوکہ دیا، کئی گینگز کا شکار ہو گئے، وہاں جاتے ہیں. اور جو برادرز وہاں کسی بھی آزمائش کے طور پہ پہنچا دیے جاتے ہیں اس میں وہی خیر ہے جو یوسف کے پہنچائے جانے میں خیر تھی. یاد رکھیے اگر سچا مومن اگر جیل میں بھی بند کر دیا جائے وہ وہاں بھی خیر لے کے آئے گا. یہاں ایک واقعہ یاد آ گیا کہ جب صلح حدیبیہ لکھی جا رہی تھی اور اللہ کے نبی نے یہ بات ان سے وربلی صرف ابھی اوکے کی تھی کہ کافروں میں سے کوئی مسلمان ہو کر اگر مسلمانوں کے پاس آتا ہے مدینہ میں اس کو ایکسیپٹ نہیں کیا جائے گا، جبکہ اگر کوئی مسلمانوں کا کافر ہو جاتا ہے مدینہ میں تو اس کو مکہ بھیج دیا جائے گا. اور سہیل بن عمر اس بات کو لکھنے والے تھے. ابھی یہ باتیں ہو رہی تھیں کہ انہی کا بیٹا جو مسلمان ہو چکا تھا اور باپ نے اس کو بیڑیوں میں ڈالا ہوا تھا وہ بیڑیاں چھڑا کے آ گیا اور آ کے اللہ کے نبی سے کہا، اللہ کے نبی مجھے پناہ دے دیجیے، یہ مجھے مار دیں گے. حالانکہ اللہ کے نبی اگر ہم جیسے آج والے مسلمان ہوتے تو بے اصول اور بے ترتیب پکڑ لیتے، لیکن ادھر سے وہ باپ آ گیا کہا نہیں، آپ کہہ چکے ہیں کہ مسلمان ہو کے پلٹ کے آنے والے کو آپ نہیں لیں گے. آپ کہہ سکتے تھے بھی ڈاکیومنٹیشن نہیں ہے، ابھی لکھا نہیں ہے، ابھی ہم نے یہ نہیں کیا، لیکن آپ نے کیا کہا کہ میں اپنی بات پہ رہوں گا. اور اس صحابی کو آپ نے کیا کہا کہ جو اللہ تمہارے لیے خیر کرے. اللہ کے نبی کیا آپ مجھے واپس کافروں میں بھیج رہے ہیں؟ کہا صبر کرو، اللہ تمہارے لیے خیر لائے گا. باپ نے جا کر بیٹے کو پہلے سے زیادہ ٹارچر دینے شروع کر دیے، اتنے سخت قسم کے جلاد مقرر کرتا کہ وہ جلاد اس کو مارتے مارتے تھک جاتے، لیکن یہ عہد اور اللہ کا نام لیتے ہوئے نہیں تھکتا. جب اتنا مار کھاتے اور جلاد سے نہ ہارتے تو وہ جلاد پوچھتا تمہیں درد نہیں ہوتی؟ کہتے نہیں. کیوں؟ پھر کہتے آؤ میں تمہیں بتاؤں، کیونکہ میں اللہ کے نام پہ یہ کہہ رہا ہوں، مجھے اللہ سے پیار. اس کو تبلیغ کرتے وہ جلاد مسلمان ہو گیا. باپ ایک اور جلاد کو مقرر کرتا، نمبر اس وقت یاد نہیں ہے، پہلے 300 جلادوں کو انہوں نے مسلمان کر لیا جو اس کو مارنے آ رہے تھے. اخیر ایک دن کیا ہوا کہ وہاں سے نکل گئے، ایک ایسی جگہ پہ پہنچ گئے، ایک اور شخص تھے ابو بصیر، دونوں نے مل کر ایک ایسا خوبصورت گروپ تیار کیا جو مکہ سے مدینہ یا مدینہ سے مکہ یا پھر ملک شام کی طرف آتا اس کو تبلیغ کرتے. صرف 2 سال کے اندر، فتح مکہ سے پہلے جب اللہ کے نبی وہاں دوبارہ آئے تو آپ دیکھیں کہ وہاں صرف ان 2 ہیروں کی وجہ سے پوری بستیوں کی بستیاں مسلمان ہو چکی تھی. یہ کوئی ناممکن بات بھی نہیں ہے. خوشبو کی ایک ڈلی آپ ایک زمین کے کسی کونے پہ چھوڑ دیں وہ اپنی خوشبو دے گی. مت فکر کرے کہ آپ ویسٹ میں رہتے ہیں اور آپ بڑے دکھی ہیں اور ہم نہیں ہیں. خوشبو بنے، آپ اپنی خوشبو اپنے شہر کو دے کے جائیں اگر یہاں سے جاتے ہیں. آپ اس ملک کی نعمتوں کا حق ادا کر کے اپنے ملکوں میں جائیں اگر آپ نے کچھ دینا ہے. کتنا سکون ہے ہمیں، انہوں نے ہمیں کتنا سکون دیا. آپ دیکھیے کہ ہمیں چین، ہمیں سکون، ہمیں خوشی دی نا ان ملکوں نے، کیا ہم آپس میں کچھ بھی نہیں کریں گے واپسی میں؟ آپ کی دنیا جنت بنائی، کیا آپ ان لوگوں کو اصل جنت کی خوشخبریاں نہیں دیں گے؟ تو خوشبو بنیے اور ایسی پیاری خوشبو بن جائیں کہ جہاں پھیلے گی وہاں آپ کی خیر آئے گی. اسلام پھیلا ہی ایسے ہیروں سے تھا، پر مسئلہ کیا ہے؟ ہماری تو اپنی خوشبو کسی اور کے رنگ میں رنگیں گے، ہم تو خود ہی دوسروں کے رنگ کو لے چکے. یہ وجہ ہے کہ آج اسلام نہیں پھیل رہا. تو اس لیے اللہ سبحانہ تعالیٰ یہاں یہی بات ہمیں کہہ دیتے ہیں کہ دیکھو اللہ کو یاد کرنے والا بندہ جہاں بھی ہوگا خیر دے گا. اور پھر اللہ سبحانہ تعالیٰ کہتے ہیں ان سے پوچھو کیا کہو، کل هو القادر على يبس عليكم عذاب من فوقكم ومن تحت ارجلكم، اور کہو وہ اس بات پر بھی قادر ہے کہ تم پر کوئی عذاب اوپر سے نازل کر دے یا تمہارے قدموں کے نیچے سے برپا کر دے یا تمہیں گروہوں میں تقسیم کر کے گروہ کو دوسرے گروہ کی طاقت کا مزہ چکھا دے. دیکھو ہم کس طرح بار بار مختلف طریقوں سے اپنی نشانیاں ان کے سامنے پیش کرتے ہیں، شاید کہ یہ وہ حقیقت کو سمجھ لیں. تمہاری قوم اس کا انکار کر رہی ہے حالانکہ وہ حقیقت ہے. ان سے کہہ دو میں تم پر حوالے دار نہیں بنایا گیا، ہر خبر کے ظہور میں آنے کا ایک وقت مقرر ہے، ان قریب تم کو خود انجام معلوم ہو جائے گا. دیکھیے یہاں بات ہوئی نا کہ ان کو نشانیاں دکھائی جاتی ہیں پھر نہیں مانتے. تو اگر ہدایت چاہیے نا کسی کو تو پوری کائنات اس کے لیے نشانی ہے. جس نے رب کو پانا ہے وہ چڑھتے سورج کو دیکھ کر بھی رب کو پالے گا, اور جس نے نہیں پانا اس کے سامنے قرآن کھول دیجئے نہیں ملے گا. تو اصل بات یہ ہے کہ اللہ سے قربت کا آغاز سننے سے ہوتا ہے اور اس کے بعد غور و فکر سے ہوتا ہے. جتنا اللہ کی نشانیوں پہ غور و فکر کریں گے اتنا انشاءاللہ دل بھی کھلے گا. لیکن کچھ لوگ ہیں ان کے نصیب میں کیا ہوتا ہے, اللہ تعالیٰ فرماتا ہے وَإِذَا رَأَيْتَ الَّذِينَ يَخُوضُونَ فِي آيَاتِنَا, اور اے نبی جب تم دیکھو کہ لوگ ہماری آیتوں پہ نکتہ چینیاں کرتے ہیں. یہ کون سے ہوتے ہیں جن کو قرآن بہت ٹو مچ لگتا ہے؟ وہ کہتے ہیں قرآن آج کے دور میں ڈائلیوٹ کرو, ذرا اس کو تھوڑا ماڈیفائی تو کرو, اس کا ذرا 2014 کا ورژن تو نکالو, وہ قرآن پہ اعتراض کرو. وہ کہتے ہیں یہ عورتوں کی کیا ڈسکریمنیشن ہے مردوں کی, ایسی بیکار باتیں, اور یہ کیا ہے جی کہ اسلام یہ کہتا ہے وہ کہتا ہے. اللہ تعالیٰ کہتے ہیں جب تم کسی کو قرآن کی آیتوں پہ نکتہ چینی کرتے ہوئے دیکھو ان کے پاس سے ہٹ جاؤ. کیوں؟ کہ یہ جراثیم تمہیں بھی نہ چپک جائیں, یہاں تک کہ وہ اس گفتگو کو چھوڑ کر دوسری باتوں میں لگ جائیں. پھر نوٹ کیجئے, انسانوں کو نہیں چھوڑنا, ان کی برائیوں کو چھوڑنا. مثلا آپ کی کوئی دوست کوئی ایسی بات کہتی ہے جس میں وہ کہتی ہے یہ کہ اللہ نے حوروں کی باتیں کی ہیں, اب قرآن پہ تنقید ہے؟ یہ کون سا اسلام ہے جو چار چار شادیوں کی اجازت دیتا ہے؟ اب آپ اس کی بات کے وقت وہاں سے ہٹ جائیں, جب وہ بات چھوڑ دے واپس آ جائے. انسانوں کو نہیں چھوڑنا, ان کی غلط چیزوں کو چھوڑنا. اسلام کبھی قطع تعلقی کرنے سے نہیں پھیلے گا. جب آپ اس کے اس بات میں شیئر نہیں کریں گی تو اس کو خود ہی سمجھ آ جائے گا کہ آپ کو یہ بات اچھی نہیں لگی. فرمایا یہاں تک کہ وہ اس گفتگو کو چھوڑ کر دوسری باتوں میں لگ جائے. اور اگر کبھی شیطان تمہیں بھلاوے میں ڈال دے اور جس وقت تمہیں اس غلطی کا احساس ہو جائے, اس کے بعد پھر ایسے ظالم لوگوں کے پاس نہ بیٹھو. دیکھیے اللہ تعالیٰ ظالم لوگ کہہ رہا ہے. میں آپ کو مثال دیتی ہوں کہ آپ امریکہ میں رہتے ہیں, آپ کسی جگہ بیٹھے امریکن لا پہ تنقید شروع کر دیں, یہ کیا ہے وہ کیا ہے, گورنمنٹ کا کوئی نمائندہ سن لے, کیا کرے گا آپ کے ساتھ؟ اور چلے آپ خود کر رہے ہیں, آپ کی مرضی ہے, لوگوں نے تو دنیا میں ایسی جگہ بنا دی, وہاں جا کے دل کی باتیں جو مرضی کرو. لیکن اگر آپ دو چار لوگوں کو اپنا ہم خیال بنائیں, چلے کوئی ایجیٹیشن کرتے ہیں, کچھ ایسا معاملہ کرتے ہیں کہ اس ملک کے لا کو توڑیں, سیدھی قید ہے, سیدھی سزا ہے. تو جب دنیا کے لا جو مین میڈ لا جو خود چند سالوں میں پھر بدل جاتے ہیں, پھر ماڈیفائی کرتے ہیں, امینڈمنٹس کرتے ہیں, اس پہ تنقید کو لوگ اتنا برا سمجھیں, تو احکم الحاکمین کا یہ کلام جو ایک قانون کی شکل میں ہمارے سامنے, کیا اس پہ آج کے پڑھے لکھے طبقے کو تنقید کی اجازت ہونی چاہیے؟ آپ بڑے بڑی یونیورسٹیز میں پڑھ گئے, آپ کے نام کے ساتھ سلوگنز ہیں, آپ کو اللہ نے دنیا میں عزت دی, آپ کو بڑی بڑی قوتیں بلاتی ہیں, بڑے بڑے فورم میں جاتے ہیں, سوٹیڈ بوٹیڈ ہے, لیکن آپ اللہ سے بڑے نہیں ہو گئے. یہ ایک بہت بڑا آج کے دور کا المیہ ہے کہ جن کو دنیا کی تھوڑی سی تعلیم اور عہدہ اور شہرت ملتی ہے وہ آ کے قرآن پہ الزام باتیں ملاز, اور چلیں قرآن کو برا کہتے ہیں, باقیوں کو تو چھوڑ دیجئے. تو اللہ تعالیٰ کہتے ہیں کیسے لوگوں کو پھر ہمارے ہاتھ میں ڈال دو, ہم اس کی بات کریں گے. ان کے حساب میں سے کسی چیز کی ذمہ داری پرہیزگار لوگوں پر نہیں, البتہ نصیحت کرنا ان کا فرض ہے, شاید کہ وہ غلط روی سے بچے. دیکھیں یہ بہت پیارا مزاج ہے قرآن کا, لعلہم یتقون لعلہم یشکرون, آپٹمزم. مومن کا بیہیویئر یا مومن کا ایٹیچیوڈ آپٹمزم کا ہوتا ہے, کبھی نیگیٹیوٹی نہیں پھیلاتا. یہ نہیں ہو سکتا, یہ تو کبھی سمر نہیں سکتے, وہاں تو بس عذاب ہی آ جائے, ہمیشہ یہ کہ نہیں یہ مسلمان ہو جائے گا. دیکھیں اس میں بڑی خیر ہے, دیکھیں ادھر بہت ہوگا. وزر الذین اتخذوا دینہم, چھوڑ دو ان لوگوں کو جنہوں نے اپنے دین کو کھیل اور تماشا بنا رکھا ہے اور انہیں دنیا کی زندگی فریب میں مبتلا کیے ہوئے ہیں. ہاں مگر یہ قرآن سنا کر نصیحت اور تنبیہ کرتے رہو کہ کہیں کوئی شخص اپنے کیے کرتوتوں کے ببال میں مبتلا نہ ہو جائے اور گرفتار بھی اس حال میں ہو کہ اللہ سے بچانے والا کوئی حامی و مددگار اور کوئی سفارشی اس کے لیے نہ ہو, اور اگر وہ ہر ممکن چیز فدیے میں دے کر چھوٹنا چاہے تو وہ بھی اس سے قبول نہ کی جائے گی, کیونکہ ایسے لوگ تو خود اپنی کمائی کے نتیجے میں پکڑے جائیں گے. ان کو اپنے انکار حق کے معاوضے میں کھولتا ہوا پانی پینے کو اور دردناک عذاب بھگتنے کو ملے گا. کتنی بڑی بات کہہ دی. دیکھیے تین باتیں ہیں, کھیل تماشا اور دنیا کی زندگی میں کھونا. کیا آج ان لیڈز کا یہی معاملہ نہیں بن چکا؟ یہ ہے وہ تین چیزیں جو لوگوں کو پیچھے ڈالتی ہیں. علاج اللہ نے خود بتا دیا, ذکر بھی ہی سے مراد جہاں قرآن ہے. کیا پتا چلا کہ یہ قرآن صرف گاؤں میں اور سیدھے سادے لوگ اور بڑے ڈاؤن ٹو ارتھ لوگوں کو سنانے کی چیز ہے؟ نہیں, बस लोग हैं उनको कभी कहा जाए ना, अच्छा फुलां को बुलाइए, फुलां भी है, कहते वो कहाँ आएंगी, तौबा करें उनको तो शौक ही नहीं है। बस फ्रेंड्स होती हैं, हम जानते हैं किसी को उसके नाते कुछ, हम कहते हैं अच्छा वो आपकी दोस्त हैं, आप उनको भी दर्श में बुलाए, अरे उन्होंने कहाँ आना है, तो मेरा तो दिल ही फट जाता है, मुझे इतना सदमा लगता है इस बात में, कहती हूँ सिस्टर आप ये कभी ना कहें, क्या पता वो आ गई और आपसे कितनी अच्छी हो जाएंगी। तो बिगड़े से बिगड़े इंसान की हिदायत से मायूस ना हो, एक चांस उसको दे, बल्कि उन्हीं को, और सुनाना क्या इधर उधर की बातें नहीं, कुरान, कुरान अल्लाह का कलाम है। देखिए आप कुरान आप सुन रहे हैं और इस वक्त अल्हम्दुलिल्लाह हम तर्जमे ही ज्यादा कर रहे हैं, अल्लाह का कलाम, आप भी अल्लाह की, कुरान भी अल्लाह का, नेक बंदा भी अल्लाह का बंदा, गुनाहगार भी। जब कुरान की जुबान से वो सुनते हैं तो बिल्कुल ऐसे ही है कि जैसे माँ ने डांटा है। आप ये भी चीज नोट कीजिए कि माँ जितना मर्जी डांट ले बच्चा सुन लेगा, माँ की दोस्त डांटेगी तो नहीं सुनेगा, अपना ही भाई बहन बड़ी बहन डांटे तो बच्चा नहीं सुनता। अल्लाह की डांट हम सब सुनने को तैयार हैं और कैसे इनकार करें। आयतें रिबा हमने पढ़ी, अल्लज़ीन यकूमून कमा यकूमुल्लज़ी यतखब्बतुश शैतान, दुनिया के किसी मुल्क के कुरान को खोल लीजिए, ये अल्लाह का ही कलाम है, तो फिर मुझे मानना ही पड़ेगा ना कि मेरा रब कह रहा है। भाई माँ बच्चे का मामला तुम क्या बोलते हो, तो अल्लाह और उसके बंदे का मामला, मसला कहें जब मैं कुछ कहूँ, फिर आप कहिए कि ये इनको क्या हक है हमें ये सुनाने का, ये कहां से आ गई हम पे तनकीद करने वाली। तो इस वक्त आप उम्मत मुस्लिमा को कुरान से जोड़ दें, इंसानों के अकवाल से दूर कर दें, उनके फतवों से दूर कर दें, उनकी फिकहात को जरा अलग करके उन्हें के सिर्फ इस किताब से जुड़ जाओ और कुछ ना करो। और मैं कहती हूं कोई मुफ्ती आजम बन जाए, कोई 10 साल की तालीम हासिल करके फतवे देने के काबिल बन जाए, अगर उसको कुरान अरबी में सुन के उर्दू में समझ नहीं आ रहा, या इंग्लिश में समझ नहीं आता, या अपनी जुबान में समझ नहीं आता, मैं उसको कभी दिल से आलिम नहीं समझूंगी। आज उम्मत के साथ ये जुल्म हुआ, फिक्र का नाम हमने इल्म रख दिया, फिकी बहसों ने उम्मतों को बांट दिया, नमाज के मसले में ऐसे बिगड़े वो आते ही सवाल करते हैं कजा उमरी बताइए। अच्छा ये औरत और मर्द की नमाज में क्या फर्क है समझ लीजिए, मैं तो अल्लाह ने अब वो समझ थोड़ी सी दे दी है, कहीं नई जगह जाएं और अगर कोई ये 2-4 सवाल करे तो समझ आ जाती, वो आपको परख रहे हैं, भेजे गए, किसी ने एक सवाल पूछवाया है, वो सवाल ऐसे ही होता है कि जरा देख क्या, और अगर वो जवाब दे दे हमारी फिक्र के मुताबिक वेरी गुड इट्स ओके, और अगर जवाब दे इसे खिला कहना तौबा तौबा निकल आओ निकल आओ। आजकल चूंकि ये मौजू चल रहा है आगे भी आएगा यही, क्योंकि दिल ये है कि उम्मत जुड़ जाए। तो मेरे जहन में कल एक चीज अल्लाह ताला डाल रहे थे और वो क्या है कि जैसे आज अपने नामों के साथ हमने कई नाम लगा दिए ना, कोई भी नाम जिसका होता है, कोई अपने आप को बरेलवी कहता है, कोई देवबंदी कहता है, कोई हनफी, कोई शाफी, मालिकी, कुछ भी। तो मेरे दिल में ये आया कि आप मिसाल है कहते हैं कि इमाम अबू हनीफा को मानना चाहिए, कोई कहते हैं इमाम शाफी को मानना चाहिए, आप मान लें नो प्रॉब्लम, खुद को कहे मुसलमान, सिर्फ अपना नाम बदल लें, यानी आप इमाम अबू हनीफा रहमहुल्ला को माने कोई गुना नहीं होगा आपको, लेकिन खुद को हनफी ना कहलाएं, आप इमाम शाफी को माने लेकिन खुद को शाफी ना कहलाएं, ये है इस वक्त उम्मत की वहदत का सोल्यूशन। कहें आप सब खुद को मुसलमान लेकिन किसी से निस्बत नहीं, क्योंकि जब जोड़ना होता किसी इंसान से तो मैं तो अपने आप को फिर मोहम्मदी कहती, और जितना अबू बकर से प्यार है मैं तो खुद को अबू बकरी कहती। आज उम्मत जो टूटी पड़ी है ना, यकीन करें इसके अंदर दराड़ें आई इस फिरका वारियत की वजह से, अल्लाह का तज़क्किर भी। एक काम कर ले, बच्चों से लेके बड़ों को इस किताब की से नसीहत करनी शुरू कर दें, और आप देखेंगे जब लोग आपके हाथ में किताब देखते हैं और उसका तर्जमा आप सुन रहे हैं, आप किसी मसलक का कुरान खोल के इस वक्त जो दौरे कुरान सुन लें, खुली छुट्टी है, और आप में से मेरा हले हर एक के आगे नहीं खुला हुआ है, बहुत कम लोगों के सामने वो होगा जिससे मैं इस वक्त पढ़ रही हूँ, और ये नहीं मतलब कि ये मैं पढ़ रही तो ये मैं पूरा वही पढ़ रही हूँ, जो लोग गौर से सुन रहे हैं मैं इसमें कई लफ्ज बदलती हूँ, हर सफ़े में 5-6 जुमले चेंज करती हूँ मैं। कई लोग एतराज करते हैं ये कुरान क्यों वो क्यों, भाई कभी सुन के तो देखो, ये तासुब दिल से निकाल दो, किसकी जमात किसका गिरो बल्कि जक्किर भी। तो आज के दौर का ये एक मैसेज होना चाहिए कि लोगों को कुरान से जोड़ दो, फिर अल्लाह कहते हैं कि इंसान को जब नसीहत करोगे तो इंसान को पता चलेगा कि उसके काम क्या है। वरना देखिए लई सलाह मिन दून इल्ला को मैं पढ़ रही हूँ तो मुझे खौफ आ रहा है कि कल कहीं ऐसा ना हो कि कोई अपनी बुराइयों में पड़ा रहा और आपने उसको ये किताब भी ना पहुंचाई। हम सब चंद सेकेंडली गौर करें कि अभी भी मेरी दोस्तों मेरे घर वालों में कोई ऐसा है कि जो घर में पड़ा हुआ है और मैंने उसको यहाँ आने की दावत ही नहीं दी, या कहीं भी जहाँ कुरान हो रहा है वहां जाने की दावत ना दी। इस आयत की रोशनी में कल हम जिम्मेदार होंगे इस बात के کہ تم نے لوگوں کو کیوں نہیں جوڑا جبکہ وہ اپنی برائیوں میں پڑا ہوا تھا. اللہ تعالیٰ ہم سب کو بچا کے رکھے. قیامت کے دن یاد رکھیے, فدیے میں دینا چاہیں گے تو کچھ بھی قبول نہیں ہوگا, اور ملے گا کہ ان کو لہم شراب من حمیم, اور ان کے لیے کھولتا ہوا پانی ہوگا اور دردناک عذاب بھگتنے کو ملے گا. کتاب سے دوری گرم پانیوں کے اندر ڈالنے کا ذریعہ بنی.